रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। त्रिभुवन विश्वविद्यालयमा निष्पक्ष ढंगले डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न उपकुलपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। अपराध नियन्त्रण, कानून कार्यान्वयन र विपद व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढंगबाट अघि बढ़नु पर्नेमा गृहमन्त्री रमेश लेखकको जोड़। औषधि विधेयक अबको संसद अधिवेशनमा पेश गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा जानकारी। इजरायलले प्यालेस्टाइनको दक्षिणी भागहरूमा गरेको आक्रमणमा कम्तीमा 33 जनाको मृत्यु। र एनपीएल क्रिकेटमा जनकपुर बोल्सद्वारा काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्सद्वारा विराटनगर किंग्स पराजित। प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चीकैको मेरिटोक्रेसी र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको आज किर्तिपुरमा भएको सिनेट बैठकमा कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलपतिले गर्ने स्मरण गराउँदै विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको बताउनुभयो। बैठकमा सिनेट सदस्यले सिफारिश भइसकेका डीन र क्याम्पस प्रमुखको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आगामी पुस 7 गते भित्र नियुक्ति गरिसक्न निर्देशन दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्न सकिने बताउनु भएको छ। अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आज ललितपुरमा आयोजित औद्योगिक वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानको लागि एक तटस्थ र विश्वसनीय स्थलको रूपमा प्रस्तुत गर्ने लक्ष्यमा रहेको उल्लेख गर्नुभयो। विवाद समाधान कार्यमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो। गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण, कानून कार्यान्वयन र विपद व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढंगबाट अघि बढ़नु पर्ने बताउनु भएको छ। बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज काठमाडौँमा आयोजित शान्ति सुरक्षा तथा विपद व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा उहाँले संविधानले दिएको जिम्मेवारी र दायित्व कार्यान्वयन गर्न मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री लेखकले संविधानत सहकारिता, समन्वय र सह अस्तित्वमा आधारित संघीयता मुलुकले अंगीकार गरेको उल्लेख गर्नुहुँदै तीनै तहको समन्वयमा प्रशासनिक कार्य अघि बढ़ाइनु पर्नेमा जोड़ दिनुभयो। जनताका प्रतिनिधिद्वारा निर्मित संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढ़ीकरण आजको मुख्य कार्यभार भएको जनाउँदै गृहमन्त्री लेखकले संविधानलाई असफल बनाउने छूट कसैलाई पनि नभएको बताउनुभयो। गृहमन्त्री लेखकले प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर संघीयतालाई थप बलियो बनाइने स्पष्ट पार्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधि विधेयकको मस्यौदा तयार गरी संसदमा टेबल गर्ने तयारी भएको बताउनु भएको छ। औषधि उत्पादन, गुणस्तर तथा मूल्य निर्धारण सम्बन्धमा छलफल गर्न आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्री पौडेलले नेपालमा औषधि उत्पादन, वितरण तथा गुणस्तर लगायतका सम्बन्धमा कानूनी व्यवस्था गर्न सरकारले तयार पारेको औषधि विधेयक अब चल्ने संसदमा पेश गर्न लागेको जानकारी दिनुभयो। नेपालमा हाल 173 कम्पनीले उत्पादन गरेका औषधिले 50% आवश्यकता पूर्ति गर्दै आएको र 50% औषधि आयातमा निर्भर गर्नुपर्ने अवस्था रहेको मन्त्री पौडेलले बताउनुभयो। कतिपय जटिल रोगका औषधिहरू नेपालमा उत्पादन नहुने जानकारी दिनुहुँदै मन्त्री पौडेलले औषधिको मूल्य निर्धारण, गुणस्तर तथा स्वदेशी औषधि उत्पादनलाई प्रोत्साहन गर्न सरकारले गठन गरेको समितिले अध्ययन गरिरहेको र उक्त समितिले दिने सुझावका आधारमा सरकारले औषधिको मूल्य निर्धारण र गुणस्तर सुनिश्चित गर्ने गरी काम अगाडि बढ़ाउने प्रतिबद्धता जनाउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवासँग युरोपियन युनियनका कमिश्नर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गर्नुभएको छ। बेल्जियमको ब्रसेल्समा आज भएको भेटमा उहाँहरूबीच नेपाल युरोपियन युनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारीका विषयमा कुराकानी भएको छ। भेटमा नेपाल सदैव प्रजातन्त्र, कानूनी शासन र मानवाधिकारका पक्षमा रहेको जानकारी गराउँदै मन्त्री डाक्टर राणाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर राणाले नेपालका तर्फबाट आफूले केही दिन मात्र अघि हेग स्थित अन्तर्राष्ट्रिय अदालत आईसीजेमा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि उहाँलाई गराउनु भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ़नुपर्ने बताउनु भएको छ। चितवनको भरतपुरमा आज नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधारण सभामा अध्यक्ष प्रचण्डले देशको अर्थतन्त्रलाई बलियो बनाउन मध्यम वर्गलाई माथि उठाउनुपर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको जगेर्ना गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। खानेपानी मंत्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताउनु भएको छ। खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी एवं सरसफाई उपभोक्ता महासंघ फेडवासद्वारा संयुक्त रूपमा आयोजना गरिएको खानेपानी तथा सरसफाई पैरवी राष्ट्रिय शिखर सम्मेलनमा उहाँले सरकारले सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रयास गरिरहेको जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज पनि छलफल भएको छ। समितिको आजको बैठकमा संशोधनकर्ता सांसदहरूले निजामती सेवामा कार्यरत कर्मचारीलाई राजनैतिक अस्थिरताका कारण सरकारको फेरबदलसँगै सरूवा गर्ने प्रवृत्ति अन्त्य गरी व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो। सांसदहरूले जनतालाई कार्य राज्यका तर्फबाट दिइने सेवा प्रवाहलाई सरल, सहज र सर्वसुलभ बनाउनु पर्ने, निजामती कर्मचारी व्यक्तिगत लाभ र आफ्नै सेवा सुविधा प्राप्तिमै रूमलिरहेकाले अहिलेको अवस्था अन्त्य हुनुपर्ने धारणा राख्नुभयो। सेवा प्रवाहका आधारमा पदोन्नति हुने व्यवस्था बनाइनुपर्ने आवश्यकता औल्याउँदै उहाँहरूले राज्यबाट सेवा सुविधा लिएको व्यक्ति नयाँ सरकार आउनसाथ सरूवा हुने प्रवृत्ति अन्त्य हुनुपर्ने विचार प्रकट गर्नुभयो। बैठकमा सभापति रामहरि खतिवड़ाले संघीय निजामती सहित विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पेश गर्ने तयारीका साथ निरन्तर बैठक राखी छलफल गरिने भएकाले आवश्यक सहयोग पुर्याउन सबै सदस्यसँग आग्रह गर्नुभयो। सहकारीको रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप 5 दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सभापति लामिछानेलाई थप 5 दिन हिरासतमा राख्न आदेश दिएको हो। सभापति लामिछानेमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जाजरकोटको नलगाड नगरपालिकामा जीप दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ। गएराति भएको जीप दुर्घटनामा नलगाड नगरपालिका वडा नम्बर 3 का चालक इन्द्रजीत थापा, शिलापुन शारदा थापा, लक्ष्मीपुन रोका र आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमल सिन्हाले जानकारी दिनुभयो। भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोक राज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष सुशोभन कार्यक्रममा राष्ट्रपति मुर्मूले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथी दर्जाबाट सुशोभित गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाल भारत बीचको अनुपम सांस्कृतिक धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेना अध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ। प्रधान सेनापति सिग्देलले आजै भारतका रक्षा मन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेट गर्नुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स दुरूपयोग सम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न आग्रह गरेको छ। आज स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एम्बुलेन्स सेवाको कोही कसैबाट दुरूपयोग गरिएको सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले कोही कसैबाट एम्बुलेन्सको दुरूपयोग गरिएको सूचना भएमा मन्त्रालयको व्हाट्सएप र भाइबर नम्बर 9851330592 मन्त्रालयको फेसबुक तथा एक्स ट्विटर मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाक मार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन आग्रह गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले प्यालेस्टाइनको दक्षिणी भागहरूमा गरेको हवाई आक्रमणमा सहायता ट्रकहरू सुरक्षा गरिरहेका 12 गार्ड सहित कम्तीमा 33 जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघको महासभाले ध्वस्त क्षेत्रमा तत्काल युद्ध विरामको आह्वान गरेको केही घण्टापछि पछिल्लो रक्तपात भएको हो। रफाहमा भएको आक्रमणमा 7 र अर्को आक्रमणमा खान युनुसमा 5 गार्ड मारिएको गाजाको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमूद बासलले बताउनुभयो। संयुक्त राष्ट्रसंघ र अन्य सहायता एजेन्सीहरूले गाजापट्टीमा 14 महीनाभन्दा बढ़ी समयदेखि जारी युद्धले बढ़ाएको गम्भीर मानवीय संकटबारे बारम्बार चेतावनी दिएका छन्। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पहिलो 4 महिनामा 5,21,00,000,000 रूपियाँ भन्दा बढ़ी रेमिट्यान्स भित्रिएको छ। गत वर्षको तुलनामा यस अवधिमा 9.1% बढ़ी रेमिट्यान्स भित्रिएको हो। यस्तै गत वर्षको तुलनामा यस अवधिमा श्रम स्वीकृति लिनेको संख्या पनि बढ़ेको छ। रेमिट्यान्सको मुख्य स्रोत मानिने वैदेशिक रोजगारीका लागि गएको 4 महिनामा नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 1,47,478 रहेको छ भने 94,105 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। यस्तै चालू आर्थिक वर्षको पहिलो 4 महिनामा देशको शोधनान्तर स्थिति 2,05,00,000,000,000 बढ़ीले बचतमा पुगेको पाइएको छ। अघिल्लो वर्षको यस अवधिमा देशको शोधनान्तर स्थिति 1,50,00,000,000,000 बढ़ीले बचतमा रहेको थियो। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 4 महिनामा 5,76,00,000,000,000 प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। यस्तै 2081को असार मसान्तसम्म 20,41,00,000,000,000 रूपियाँ बराबर रहेको कुल विदेशी विनिमय संचित यस अवधिमा 10.5% बढ़ेर 22,55,00,000,000,000 रूपियाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। डडेलधुराको अलिताल गाउँपालिका 2 लामीटुडाका किसान लक्ष्मण थापा मगर व्यावसायिक रूपमा किबी खेतीबाट वार्षिक 10,00,000,000 रूपियाँ भन्दा बढ़ी आमदानी लिन सफल हुनु भएको छ। कृषि फर्म नै दर्ता गरी व्यावसायिक रूपमा किबी खेती थाल्नुभएका कृषक लक्ष्मण थापा मगरले अहिले 15 रोपनी भन्दा बढ़ी क्षेत्रफलमा खेती गरिरहेको र त्यसबाट वार्षिक 10,00,000,000 भन्दा बढ़ी आमदानी लिइरहेको बताउनुभयो। ग्राहक बारीसम्मै पुग्ने भएकाले किबीको बजारको समस्या पनि नरहेको भन्दै कृषक मगरले आफ्नै गाउँठाउँमा रहेर व्यावसायिक रूपमा कृषिलाई अगाडि बढ़ाउन युवा समुदायलाई सुझाव पनि दिनुहुन्छ।
अब खेल समाचार अजय बमबाट।
जनकपुर बोल्स नेपाल प्रिमियर लीग एनपीएलमा प्ले अफ पुगेको छ। बिहिबार काठमाडौँ गोर्खाजलाई 5 विकेटले पराजित गर्दै जनकपुर प्ले अफमा पुग्ने पहिलो टोली बनेको हो। जितसँगै जनकपुरले 6 खेलबाट 10 अङ्क पुर्यायो। जनकपुरले अब शनिबार लीग चरणको अन्तिम खेलमा चितवन राइनोसँग खेल्नेछ। जनकपुरले विराटनगर किङ्स र कर्णाली याक्सलाई समान 8 विकेटले पराजित गरेको थियो। पोखरा एडभेन्चरलाई 7 विकेटले र लुम्बिनी लायन्सलाई 1 रनले हराउँदै 4 खेलसम्म अपराजित यात्रा कायम राख्यो। तर सुदूरपश्चिम रोयल्सँग 72 रनको फराकिलो हार बिहोर्यो। काठमाडौँको भने लीगमा यो तेस्रो हार हो। दुई खेलबाट 4 अङ्क पुर्याएको काठमाडौँले चितवनसँग 5 विकेट र सुदूरपश्चिमसँग 73 रनले हार बिहोरेको थियो। लुम्बिनीलाई 18 रन र कर्णाली याक्सलाई 3 विकेटले हराएको काठमाडौँको प्ले अफ पुग्ने सम्भावना यथावतै नै छ। काठमाडौँले दिएको 103 रनले लक्ष्य पछ्याएको जनकपुरले 15.5 ओभरमा 5 विकेट गुमाउँदै 104 रन बनायो। अर्को खेलमा रिमन रेफियर नायक बन्दा पोखरा एडभेन्चर सुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गर्दै एनपीएलमा दोस्रो जित निकालेको छ। पोखराले सुपर ओभरमा विराटनगरलाई 13 रनले पराजित गरेको हो। पोखराको यो दोस्रो जित हो। पोखराले लुम्बिनी लायन्सलाई 10 विकेटले हराएको थियो, तर चितवन राइडर्ससँग 87, जनकपुर बोल्ट्स र कर्णाली एक्ससँग समान 7 विकेटले हार बिहोरेको थियो। यता विराटनगरले पनि लुम्बिनीलाई नै 2 विकेटले पराजित गरेको हो। उसले जनकपुरसँग 8 विकेट, सुदूरपश्चिम रोहिलीसँग 90 र कर्णालीसँग 7 रनको हार बिहोरेको थियो। विराटनगरले दिएको 140 रनको लक्ष्य पछ्याइरहेको पोखरालाई अन्तिम ओभरमा जितका लागि 14 रन चाहिएको थियो। बसिर अहमदले पहिलो बलमा नारायण जोशीलाई कुनै रन दिएन। दोस्रो बलमा जोशीले 1 रन लिएका थिए। तेस्रो बलमा रेवन इफरले छक्का प्रहार गरिसके खेल रोमाञ्चक मोडमा पुगेको थियो। 3 बलमा 7 रन चाहिएको अवस्थामा बसिरले 2 बल डट राखे, तर अन्तिम बलमा रेफरले छक्का प्रहार गर्दै खेल सुपर ओभरमा पुर्याए। सुपर ओभरमा पनि रेफर नै नायक बने। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धार 20 ओभरमा 7 विकेट गुमाउँदै 139 रन बनाएको थियो।
अब मौसम। आगामी 24 घण्टामा हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने कोशी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। त्रिभुवन विश्वविद्यालयमा निष्पक्ष ढंगले डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न उपकुलपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। अपराध नियन्त्रण, कानून कार्यान्वयन र विपद व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढंगबाट अघि बढ़नु पर्नेमा गृहमन्त्री रमेश लेखकको जोड़। औषधि विधेयक अबको संसद अधिवेशनमा पेश गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा जानकारी। इजरायलले प्यालेस्टाइनको दक्षिणी भागहरूमा गरेको आक्रमणमा कम्तीमा 33 जनाको मृत्यु र एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्सलाई काठमाडौँद्वारा काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्सद्वारा विराटनगर किंग्स पराजित। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।